वजह यह है کہ مزاج حکومت ہی ہے کہ جو ہم کر رہے ہیں وہ صحیح ہے. اب وہ اپنے صحیح ہونے کے لیے بہانے تلاش کرتے ہیں، عذر ڈھونڈتے ہیں، اور اپنے غلط کو صحیح ثابت کرنے کے لیے ایسے لوگوں کا سہارا لیتے ہیں جو دیکھنے میں مذہبی ہوتے ہیں، اندر سے بکے ہوئے ہوتے ہیں. تو بکے ہوئے لوگوں کا سہارا لے کے وہ اپنی غلط باتوں کو صحیح ثابت کرنے کی کوشش کرتے ہیں تاکہ عوام الناس میں وہ بدنام نہ ہو. یہ کام جب ہوتا ہے تو یہ تاریخ میں لکھا بھی جاتا ہے، اس کا تذکرہ کتابوں بھی ہوتا ہے. ہر آدمی کی بادشاہت حکومت ہمیشہ رہتی نہیں ہے، وہ ختم ہو جاتی ہے، لیکن 100 برس کے بعد، 200 برس کے بعد، 500 برس کے بعد، 800 برس کے بعد جب کوئی ریسرچ اسکالر اس کو پکتا ہے تو ایسا اسلام میں ایک نظریہ یہ بھی ہے، فلاں عالم نے ایسا لکھا تھا، فلاں بادشاہ نے ایسا کیا تھا، وہ ہے سراسر خلاف اسلام، ذمہ جا رہا ہے اسلام سے. تو یہ چیز جو ہے وہ ہسٹری آف اسلام میں پڑھنا چاہتا ہوں. مگر ہسٹری آف اسلام آل رسول کے تعلیمات کے مطابق اور آل رسول کے بتائے ہوئے طور طریقے کے مطابق، اس لیے کہ تاریخ ہمارے پاس نہیں، تاریخ ہمیشہ حکومت لکھواتی ہے. یہ بھی بچے اچھی طرح سن لیں کہ تاریخ ہمیشہ حکومت لکھواتی ہے، اور یہ حکومت کا فرض ہوتا ہے کہ وہ تاریخ لکھوائے. کبھی حکومت ہمارے فیور میں نہیں رہی. اسلام میں جو پہلی حکومت قائم ہوئی وہ بنی امیہ کی حکومت تھی، اور بنی امیہ کی حکومت نے جو تاریخ لکھی وہ سراسر خلاف اسلام تاریخ تھی، جو اسلام کے اندر چھوٹی ہے. لہذا ضرورت اس بات کی ہے کہ صحیح تاریخ جو ہے وہ دنیا کے سامنے پیش کی جائے، اور ہمارے بچوں اور نوجوانوں کے سامنے پیش کی جائے کہ صحیح ہسٹری آف اسلام جو ہے وہ کیا ہے، اور صحیح معنوں میں اسلام کیسا مذہب ہے، اور اس کی ٹیچنگز اور اس کے تعلیمات اور اس کے سبق جو ہیں وہ کیا ہیں. اس لیے کہ یہ بات میں آپ کی خدمت میں عرض کر دوں اور اس کو آپ بڑی توجہ سے غور کر سکیں. یہ آج میری انٹروڈکٹری تقریر ہے جو آگے جا کے تفصیل اس کی آئے گی سامنے آپ کے. دیکھیے تاریخ سے ہمیشہ وہ کام لیجیے جو جس کا کام ہو، جو جس کا کام ہے وہ کام اس سے لیجیے تو صحیح ہوگا، اور جو جس کا کام نہیں ہے اس سے آپ وہ کام لیجیے تو ہمیشہ کام خراب ہوگا. ایک مکان بنتا ہے تو کارپینٹر کا کام یہ ہے کہ جس کا وڈن ورک ہے وہ کرے، اور پلمبر کا کام یہ ہے کہ جتنا واٹر سپلائی وغیرہ کام ہے وہ دیکھے. اب آپ پلمبر سے لے رہے ہیں کارپینٹر کا کام، اور کارپینٹر سے لے رہے ہیں پلمبر کا کام، تو گھر جو ہے وہ آپ کا صحیح نہیں بن پائے گا، ہمیشہ گڑبڑ ہو جائے. جو جس کا کام ہے اس سے لیجیے. تاریخ کا کام ہے تاریخ بتانا، تاریخ کا کام کیریکٹر بتانا نہیں. دیکھیے میں اب اس کو ڈیٹیل میں آپ کو سناتا ہوں. کیا اکبر کس تاریخ تخت حکومت کو بیٹھا، یہ تاریخ سے پوچھیے بالکل صحیح جواب ملے، اور تاریخ ہی بتائے گی کوئی اور نہیں بتائے. تاج محل کس نے بنوایا، کب بنا، کتنے دن میں بنا، تاریخ سے پوچھیے. پانی پت کی لڑائی کب ہوئی، تاریخ سے پوچھیے. سفدر کی لڑائی کا کون کون لڑا تھا انگریزوں سے، تاریخ سے پوچھیے. یہ تاریخ کا کام ہے، تاریخ بالکل صحیح صحیح بتائے گی. لیکن اکبر کیسا آدمی تھا، टीपू सुल्तान कैसा इंसान था, सिराजुद्दौला शुजाउद्दौला कैसे लोग थे। आप तारीफ से कैरेक्टराइजेशन का काम न लीजिए। उसकी वजह यह है कि तारीफ लिखने वाले का एक मजहब होता है, तारीफ लिखने वाले का एक नजरिया होता है। तारीफ लिखने वाला जिस जमाने में तारीफ लिख रहा होता है उस जमाने में कोई हुकूमत होती है, उस हुकूमत के कुछ ख्यालात होते हैं, ये तमाम चीजें जो है ये मौजूद को असरअंदाज होती है। नतीजा होता है कि सच्चाइयाँ छिप जाती हैं, झूठ सामने आ जाते हैं। तो तारीफ से तारीफ का काम लीजिए, तारीफ से किरदार निगारी का काम न लीजिए, तारीफ से कैरेक्टराइजेशन का काम न लीजिए। इस्लाम के अंदर ये हुआ है कि तारीफ से कैरेक्टराइजेशन का काम किया गया है। नतीजा ये हुआ है कि जो जिसके फेवर में था उसने उसके हिसाब से लिखना शुरू किया है और उसके नतीजे में किरदार जो है वो बिगड़ बिगड़ के था। अगर सही मानों में इस्लाम को समझना है और सही मानों में दीन को समझना है तो हम उन लोगों के किरदार की रोशनी में इस्लाम को पेश करना चाहेंगे कि जिनको अल्लाह ने दीन का रहबर बना दिया, जिनमें पहली शख्सियत हुजूरत सरवरे कायनात की है, और उसके बाद फिर उनके वो लोग के जो उनकी गोद में पले, जिन्होंने उनकी जबान चूसी, जो उनके सीनों पर सोए और जो हर वक्त उनसे करीब रहे, वो बताएंगे कि इस्लाम क्या। और फिर ये वो लोग हैं जिन्होंने न कभी दौलत की तमन्ना की, न हुकूमत की तमन्ना की, न इख्तदार की तमन्ना की। तो इनके किरदार के जरिए असली इस्लाम जो है वो समझना है। पहले रसूल को समझेंगे और पहले हमारी आपकी गुफ्तगू थी अंदर रसूल। कोशिश करना मेरा काम है, कामयाब हूंगा कि नहीं हूंगा ये नहीं कह सकता मैं, लेकिन मेरी कोशिश यह है कि मैं इस्लामी तारीख हुजूर सरवर कायनात की विलादत से लेकर इमाम हुसैन की शहादत तक पेश करूं। इसलिए कि ये इतना बड़ा समंदर है कि हिस्ट्री ऑफ इस्लाम 10 दिनों में कौन पढ़ सकता है, कौन सुना सकता है। ज्यादा मैंने उसके अंदर से एक छोटा सा पीरियड किया, सरवर कायनात की विलादत से लेकर इमाम हुसैन की शहादत तक। ये एक छोटा सा वक्त है। तो इसके अंदर मैं ये कोशिश करूंगा कि मैं आपसे 125 बरस के करीब हूं, लेकिन इस वक्ते की अहमियत यह है कि अगर इस हिस्ट्री को आदमी समझ लेगा तो अगली पिछली दोनों तारीखें उसकी दौर में आ जाए। जो बाद के वाकयात हैं वो भी समझ में आ जाएंगे, जो पहले के वाकयात हैं वो भी समझ में आ जाएंगे, और जो जमाने के वाकयात हैं वो भी समझ में आ जाएंगे। उसकी वजह यह है कि जितनी इमारत बनी है आज, जो पूरा कंस्ट्रक्शन है आलम इस्लाम में, नजरियात का, अकायद का, फेथ का, मानने न मानने का, मोहब्बत करने या मोहब्बत न करने का, इन सब के फाउंडेशन जो है वो उसी जमाने में डाल दिए गए हैं। رسول بھی اسی زمانے میں تھے، اہل بیت بھی اسی زمانے میں تھے، پنجتن بھی اسی زمانے میں تھے، خلفاء راشدین بھی اسی زمانے میں تھے، اصحاب کرام بھی اسی زمانے میں تھے، ازواج رسول بھی اسی زمانے میں تھے، سب کچھ اسی زمانے میں تھا. لہذا اگر وہ زمانہ اچھی طرح سمجھ میں آ جائے تو پورا اسلام آئینہ ہو کے سمجھ میں آ جائے. جتنے امپارٹنٹ معاملات ہیں اور جتنے عقیدت کے مرکز ہیں اور جتنے محبت کے مرکز ہیں، جو کچھ بھی جس کو جس سے عقیدت ہو، جس کو جس سے محبت ہو، وہ ایک الگ مسئلہ ہے. لیکن یہ کہ سب کچھ جو مین مرکز ہے سمجھیے، وہ سب اسی زمانے. اس کے بعد تاریخ چلتی آج تک ہوئی ہے. تو آغاز دروازے کا ہے آپ کی ذات اقدس سے ہو، اور بات کوشش کروں گا کہ پہنچ جائے شہادت دیکھ. اب اس کے اندر تاریخ کے کون سے اپ اینڈ ڈاؤنس ہیں، تاریخ کے کون سے واقعات ہیں، تاریخ کے کون سے ایسے اہم ایونٹس ہیں کہ جس کے اندر ہم اختلاف رکھتے ہیں. بعض جگہ اسلامی تاریخ سے، بعض جگہ کے اوپر ہمیں اختلاف نہیں ہے، موقع موقع کی بات ہے. یہ تمام منزلیں جو ہیں یہ سامنے آ جائیں. تو سب سے پہلی چیز تو یہ میں بات آپ کی خدمت میں عرض کروں کہ اسلام نہ کسی کی ذل میں آیا، نہ کسی کی بحث میں آیا، نہ کسی کے جھگڑے میں آیا، نہ کسی کی مخالفت میں آیا. اسلام کو لوگ تینوں کی فہرست میں لا کے کھڑا کرتے ہیں اور کہتے ہیں ہمارا یہ مذہب ہے، تمہارا یہ مذہب ہے، ان کا یہ مذہب ہے، ان کا یہ مذہب ہے، یہ خدا کے ماننے والے، یہ خدا کے ماننے والے، یہ خدا کے ماننے والے. آپ نے اسلام کی صحیح تصویر کو سمجھائی نہیں، اس لیے آپ اسلام کو اس طرح لے آئے مذہبوں کی فہرست میں کہ یہ خدا ہے، یہ خدا ہے، یہ خدا ہے، یہ اسلام ہے. اسلام کو اس اینگل سے اگر آپ دیکھیں گے تو بڑی الجھن میں پڑ جائیں گے اور آپ کبھی صحیح نتیجے تک نہیں پہنچ سکتے. کیا اسلام کیا ہے؟ اس کو آپ مذہب کہہ لیجئے، دین کہہ لیجئے، جو چاہے کہہ لیجئے، لیکن اصلاً اسلام جو ہے وہ بیمار انسانیت کی دوا ہے. انسانیت بیمار تھی، انسانیت بیمار تھی، اور اگر کسی کا بچہ بیمار ہو تو باپ کا یہ فرض ہے، ماں کا یہ فرض ہے، بزرگ کا یہ فرض ہے کہ اس کا علاج کرے، اس کو بیماری کے عالم میں نہ چھوڑ دے. جس طرح جس میں انسانی میں بیماریاں ہوتی ہیں، اسی طریقے سے جس میں انسانیت میں بھی بیماریاں ہوتی ہیں. اب ہمارے جسم کی بیماریاں سب کو معلوم ہیں، لیکن انسانیت کی بیماریوں میں غرور، تکبر، اپنے کو بڑا سمجھنا، دوسرے کو چھوٹا سمجھنا، طاقت کے زور پر کمزور کو دبانا، انسان کو انسان نہ سمجھنا، ظلم کرنا، ناانصافی کرنا، جھوٹ بولنا، یہ تمام بیماریاں انسانیت کی بیماریاں. اب اگر آپ ملاحظہ کریں کہ اس عرب سماج کو جس میں سرور کائنات تشریف لائے تھے تو وہ بیماریوں کا مجموعہ تھا، وہ بیماریوں کا مجموعہ تھا، اس کے اندر کسی کا کوئی حق نہیں تھا، صرف طاقتوروں کے پاس اور جتھے والوں کے پاس سارے حقوق محفوظ تھے. غلام आदमी नहीं थे, हिम्मत की मशीनें थी। अरब सरदार का घोड़ा मर जाए तो उसको सदमा होता था, लेकिन 10 गुलाम काले मर जाए उसको इतना सदमा नहीं होता था, वो कुर्बान कर देता था अपने एक अच्छे रेस के घोड़े के ऊपर 10 काले गुलाम। और कोई कोई इज्जत नहीं थी समाज, वो बिल्कुल बेइज्जत थी। लैंग्वेज की बुनियाद के ऊपर इतना गुरूर था कि जो उनकी जबान न बोल रहा हो उसको गूंगा कहा जाता था। उसके मुंह में जबान ही नहीं एक्सेप्ट की जाती थी कि उसके मुंह में जबान है। ऐसी बीमार इंसानियत के वास्ते जो चीज आई उसका नाम इस्लाम था। हमें जो कुफार से झगड़ा है और हमें जो मुखालिफीन इस्लाम से झगड़ा है और हमारा जो दुश्मनान रसूल से झगड़ा है वो जाती झगड़ा नहीं है, वो इस बात के ऊपर झगड़ा है कि एक डॉक्टर ने इंसानी बीमारियों की जब दवा दरियाफ्त की तो कुछ लोगों ने आज तो उस दवा को बर्बाद करना चाहा, तो हमें इसलिए मुखालिफत है कि ये इंसानियत के दुश्मन हैं। और भाई ये इंसानियत के दुश्मन जो तो दवा को बर्बाद कर रहे हैं, जिससे कैंसर अच्छा हो जाए, जिससे टीबी का मरीज ठीक हो जाए, जिससे एड्स का मरीज ठीक हो जाए, जिससे हार्ट का मरीज ठीक हो जाए, जिससे किडनी का मरीज ठीक हो जाए, कि उस दवा के फार्मूले को डिस्ट्रॉय कर रहे हैं। तो आपसे झगड़ा जो है वो इस बात का है कि इंसानियत दुश्मनी, मोहम्मद दुश्मनी शख्सी दुश्मनी नहीं है, बल्कि मोहम्मद दुश्मनी इंसानी दुश्मनी है। और यही मामला आले मोहम्मद का भी है। ये आले मोहम्मद के दुश्मनों से जो अदावत है वो जाती मोहब्बत की बुनियाद पर नहीं है, इसलिए कि अगर वो दवा जारी रहती तो आज इंसानियत बीमार न होती। ये जो आज इंसान का खून बन जाता है और इंसान इंसान को देख के डर रहा है और लोग हर जगह अपनी जान के बारे में महसूस कर रहे हैं, जमीन के नाम पर, मुल्क के नाम पर, पानी के नाम पर, रंग के नाम पर, नस्ल के नाम पर ये झगड़े हो रहे हैं। अगर वो तालीमात जो रसूल वाले रसूल ने दिए थे वो निगाहों के सामने होते तो झगड़े न होते। तो बुनियादी जो परेशानी है वो ये है कि जिन्होंने रसूल वाले रसूल को छोड़ दिया उन्होंने इंसानियत को नुकसान पहुंचाया, और इंसानियत को नुकसान पहुंचाया कहे के लिए सिर्फ अपने ऐशो आराम के, सिर्फ बादशाह तो हुकूमत की तमन्ना थी। लिहाजा हमारा उनसे इंतजार होना और कोई इंतजार। और अजीजाने गिरामी यही वो मंजिल है कि जिसकी वजह से आज हर जबान का करबला है। करबला तो आप कोई मजहब के एंगल से देखता है, कोई अकीदत के एंगल से देखता है, कोई मोहब्बत के एंगल से देखता है, कोई फिरका परस्ती के एंगल से देखता है, कोई किसी एंगल से देखता है, कोई जायज और नाजायज बिदअत तो सुन्नत तो सही और गलत इस एंगल से देख के उसमें झगड़े पैदा किए जाते हैं। ये सब कुछ नहीं है, ये बीमार इंसानियत की एक गवाह है। ये बीमार इंसानियत की एक गवाह है जिसका नाम करबला, जो इंसान को ये बताती है कि इस्लाम क्या है, इस्लाम क्या है। अलीगानी गिराम जी, दुनिया में इंकलाबात करबला से पहले भी आए और इंकलाब करबला के बाद भी आए। ना करबला का इंकलाब पहला इंकलाब था اور نہ کربلا کا انقلاب آخری انقلاب تھا. انقلاب واقعہ کربلا سے پہلے کی تاریخ میں ہے اور انقلاب واقعہ کربلا کے بعد بھی تاریخ میں. لیکن انقلاب حسینی کی خوبی یہ ہے کہ دنیا میں جتنے بھی انقلاب آئے اس کے اندر جتنی انسانی جانیں ضائع ہوئیں سب سے کم جانیں کربلا میں ضائع ہوئیں. جن کی تعداد 100 تک نہیں پہنچتی, جس کی تعداد 100 تک نہیں پہنچتی, 100 تک نہیں پہنچتی, اب اس سے کم کیا سوچیے گا. تو یہ خصوصیت انقلاب حسینی کی ہے کہ اس کے اندر منیمم انسانی خون استعمال ہوتا ہے. جہاں تک خون استعمال ہونے کی بات ہے 100 تک پہنچتی نہیں تعداد, 72 پا کے رک جاتی ہے. جہاں تک اثر کا سوال ہے 1400 برس سے آج تک تابناک ہے. جب کسی جگہ کوئی کلرنگ ہوتی ہے, رنگ چڑھایا جاتا ہے, چاہے وہ کتنا قیمتی کیوں نہ ہو, ایون سونا چڑھا دیجیے آپ گنبدوں اور میناروں پر, تو موسم کی تبدیلیاں, سورج کی کرنیں, ہوا کا دباؤ, بارش کے اثرات آہستہ آہستہ اس کے رنگ کو مدھم کرتے ہیں. یا تو تھوڑے تھوڑے دنوں کے بعد اس کا پالش کیجیے, ورنہ وہ سونا صحیح رہے گا سونا, مگر حالات اگر آپ نے اس پر ہاتھ نہیں لگایا تو اس کو کالا کر دیں گے اور سمجھ میں نہیں آئے گا کہ اس کے پاس سونا چڑھا ہوا ہے. کربلا کی خوبی یہ ہے کہ ہر بدلتا ہوا زمانہ کربلا کو اور چمکاتا چلا جاتا ہے. اور تیسری خصوصیت یہ ہے کہ قیادت بھی قربانیاں دیتی ہے, ایسا نہیں کہ عوام قربانی دیتی. ہر ریولیوشن میں قیادت کی قربانیاں بھی شامل ہوتی ہیں, لیکن حسین کے ریولیوشن میں قیادت کی قربانیوں کا جو پرسنٹیج ہے وہ دنیا میں سب سے زیادہ ہے. دنیا کے کسی ریولیوشن میں صاحب کے گھر کے 25% آدمی نہیں کام آئے ہیں سوائے کربلا کے. یہ میں چیلنج دے رہا ہوں, آپ اس کو پڑھنا لیے دیکھ کر. قیادت کی فیملی کے 25% دنیا میں کہیں نہیں کام آئے سوائے کربلا کے. 72 کا 25% ہے 18. دم لگا کے پڑھا پڑ کے دیکھ 18 آدمی اپنا گھر جانے کے نامی تو کیا منہ لے کے آئے گا حسین کے. اور دنیا میں خدا کی قسم ایسا کوئی قائد بھی نہیں گزرا حسین ابن علی کا جو تھا, جس میں آئے نا آخری رات میں جس کے سویرے مارکہ ہونا تھا اپنے ساتھیوں سے بلا کے کہہ دیا کہ جہاں بھی چاہے چلے جاؤ میں تمہاری گردنوں سے بیعت اٹھائے لیتا ہوں, جب یہ مجھ کو اپنے درمیان پائیں گے اور تم کو جاتے دیکھیں گے تو دب دب کے راستہ دے دیں گے. اس کا مطلب یہ ہے کہ قائد نے یہ بات صاف کر دی تھی کہ میں جانے والا نہیں ہوں. یہ سمجھ لیجئے, آپ کی نقطہ سمجھ لیجئے, جب یہ مجھے اپنے درمیان دیکھیں گے اور تم کو جاتے دیکھیں گے تو ان کی پالیسی کے مطابق میں راستہ دے دیں گے. اس کا مطلب یہ ہے کہ دنیا میں ایسا عظیم قائد کوئی دوسرا نہیں گزرا جو 72 ساتھ لایا تھا, ان کی ضرورت بھی اس کو محسوس نہیں ہو رہی ہے اپنی عظمت کے ساتھ. अब जो सवेरा हुआ तो हमने अपनी आंखों से देख लिया। 72 का शरफ यह है कि हुसैन का कुर्बान हुए, हुसैन की इज्जत यह नहीं है कि 72 काम आ गए। जो हुसैन को छोड़ के चला जाता अंधेरों में डूब जाता, वो नहीं गए, उन पर लाखों सलाम, वो बैठे रहे, उन पर दुरूद। लेकिन आप क्यों सोचिए कि अगर कोई छोड़ के चला जाता है तो क्या इज्जत का इतना सा भी हिस्सा पड़ता है? राई के दाने के बराबर की इज्जत का हिस्सा मिलता होता, तारीफ के अंधेरों में बदनामी के साथ इतना टूटता, इनाम लेने वाला कोई ना होता। ये था रसूल का नवा पर, जिसका जान चाहे चला वो सच्चे हीरे से सदाने इमामत तो कहीं नहीं गए, वो आज तक चमक रहे। लेकिन ये चमक इसीलिए है कि हुसैन के दामन के साथ ये सारी चमक जो आप करबला के बाद पर गिरे गए, हुसैन इतने अली के दामन का था। फिर मुहर्रम आ गया और आज हालांकि जैसा मेरे पास इस्तिलाहात है, चांद की कोई इस्तिलाह नहीं, चांद रात कल होगी। आज ये मजलिस मैं हमेशा इसलिए पढ़ लेता हूँ कि अगर चांद हो जाए तो चांद रात की मजलिस है, या कल को कहीं से इत्तिला आ जाए कि चांद हो गया और सारी तब्दील हो जाए तो हमारी एक मजलिस कम न हो, लिहाजा ये मजलिस हम पढ़ लें। लेकिन घर के अल्लाह खाने से जो है हुसैन, आइए आपके चाहने वाले जवान, इंशाल्लाह आज मुख्तसर मजलिस बोला, मजलिस में मैंने मुख्तसर ही पढ़ी, यहाँ भी मुख्तसर ही पढ़ूंगा, कल इंशाल्लाह पूरे वक्त या वासिल्ला तशरीफ लाइए, आपके चाहने वाले आंसुओं के नजराने लिए खड़े, 72 प्यासों के लिए ये आंखों के जाम सबील बने हुए हैं, आइए हम आंसुओं के नजराने पेश करने के लिए आते हैं। या वासिल्ला आफ्ताब के सामने जर्रे की भी कोई हैसियत है, हम आपके आफ्ताब अजमत के सामने जर्रे के बराबर भी नहीं, हमारी हैसियत उजली भी नहीं है आपके सामने, जबकि आफ्ताब के सामने जर्रे की हैसियत होती है, मगर मौला है आपके किसी और पे नहीं, पर जब आपके गम के दिन आते हैं तो हम आपके गम में मसरूफ हो जाते हैं। आइए आइए और आन के रोने वालों को देखिए और मैं अर्ज करूंगा कि बीबी फातिमा एक नजर जन्नत पे डालिए इन मातमदारों पर जो आपके लाल पर रोने के लिए जमा हुए हैं, और ए शहजादी ज़ैनब बीबी, गुलामों और कनीजों की जाने आप पर निसार हो जाए, आपको आपके भाई पर रोने नहीं दिया गया, आपको आपके भाई पर मातम नहीं करने दिया गया। हाँ के देखिए अभी मुहर्रम की चांद रात नहीं हुई है, मगर हुसैन पर रोने वाले जमा है और हुसैन का मातम हो रहा है, और बस एक आवाज और दे के मजलिस तमाम कर दूंगा। ए रोने की आरजू में घुट घुट के मर जाने वाली सकीना, खाने से मुड़ के देखिए आपके बाप के मातमदार जमा है, एक बीबी घुट घुट के मर गई, बाप पर जालिमों ने रोने न दिया, आज आपके बाप के अर्जी।